नेपाल दर्पणमा साथी जानुका दुवाडीसँगै भोजेन्द्र बस्नेतको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
667 वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक, कांग्रेस 298, एमाले 183 र माओवादी केन्द्र 114 वटा पालिकाको प्रमुख पदमा विजयी। कांग्रेसले तोड्यो एमालेको रेकर्ड, माओवादी सुधारियो।
6 वटा महानगर मध्ये एउटामा स्वतन्त्र र 5 वटामा सत्ता गठबन्धनका उम्मेद्वारको अग्रता। काठमाडौँमा स्थापित भन्दा बालेन 13,500 मतले अघि कलैया उपमहानगरको मेयर र उपमेयरमा एमालेको जित, हेटौँडाको मेयरमा एकीकृत समाजवादीकी लामाको जित निश्चित।
देशमा आर्थिक संकट देखिनुको कारण कोविड, बेमौसमी वर्षा र रूस युक्रेन युद्ध रहेको अर्थमन्त्री शर्माको भनाई। सबै पक्ष जवाफदेही भएमा देशको आर्थिक विकास तीव्र गतिमा हुने दावी।
पाकिस्तानमा पनि आर्थिक संकटको प्रभाव शुरू, 35 भन्दा धेरै प्रकारका विलासिताका सामान आयातमा रोक।
र युगाण्डासँगको टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो जित, कप्तान सहित सिनियर खेलाड़ीलाई बाहिर राखेर एसियन कपको तेस्रो छनौटका लागि फुटबल टोलीको घोषणा।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा वा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगार ठगी गर्ने व्यक्तिलाई 3 वर्षदेखि 7 वर्षसम्म कैद र 3 लाखदेखि 5 लाख रुपियाँसम्म जरिवाना सजाय हुन्छ।
वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% हर्जना सहितको रकम पीडकबाट फिर्ता पाउँछन्।
वैदेशिक रोजगार ठगीको विषयमा जहिले पनि उजुरी लाग्दछ। क्षतिपूर्तिसँग सम्बन्धित उजुरी 1 वर्षभित्रमा दिनुपर्दछ। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावरमा बुझाई भरपाई लिएमा न्याय पाउन सजिलो हुन्छ।
वैदेशिक रोजगारीको सिलसिलामा ठगिएमा वा उद्धार गर्नु परेमा वा बेचबिखनमा परेमा वा तलब नपाएका कारण कानूनी सल्लाह र निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23973 सम्पर्क गर्न सकिनेछ।
आइरिक्सको सहयोगमा मानव अधिकारका लागि जनमञ्च पिपुल फोरम काठमाडौँ नेपाल।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
HIV का बारेमा खुलेर कुरा गरौं।
सँगै बस्दा, खाँदा, पढ्दा र सँगै खेल्दा कुनै किरा वा लामखुट्टेले टोक्दा HIV सर्दैन।
हात मिलाउँदा, अंकमाल गर्दा तथा चुम्बन गर्दा, एउटै चर्पी प्रयोग गर्दा र अरूको लुगा लगाउँदा HIV सर्दैन।
समयमै उपचार गरेमा HIV संक्रमित पनि स्वस्थ व्यक्ति सरह बाँच्न सक्छन्। त्यसैले नियमित औषधिको सेवन गरौं र स्वस्थ जीवन बाँचौं।
HIV को औषधि ARV हरेक सरकारी अस्पतालमा निशुल्क पाइन्छ।
HIV संक्रमितहरू अरू भन्दा भिन्न हैनन् भन्ने कुरा बुझौं र समान व्यवहार गरौं। HIV संक्रमितहरूमाथि हुने भेदभावको अन्त्य गरौं।
नेपाल युथ फाउन्डेसन, 12+, लुम्बिनी प्लस र मकवानपुर महिला समूह।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। पालिका चुनाव 2079 अन्तर्गत 667 वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस 298 वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ। 226 वटा नगरपालिका र 441 वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले 114 वटा नगरपालिका र 184 वटा गाउँपालिकाको प्रमुख पद जितेको हो। यस्तै कांग्रेसले 86 वटा नगरपालिका र 185 वटा गाउँपालिकाको उपाध्यक्ष र उपमेयर तथा 2,449 वटा वडाको वडाध्यक्ष पद जितेको छ। दोस्रो स्थानमा रहेको एमाले 63 वटा नगरपालिकाको मेयर र 120 वटा गाउँपालिकाको अध्यक्ष गरी 183 वटा पालिकाको प्रमुख पद जितेको छ। यस्तै एमाले 85 वटा नगरपालिकाको उपमेयर र 120 वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ भने एमाले 1,949 वटा वडाध्यक्ष पद पनि जितेको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले 20 नगरपालिकाको मेयर र 94 गाउँपालिकाको अध्यक्ष गरी 114 पालिकाको प्रमुख पद जितेको छ। यस्तै माओवादीले 28 नगरपालिकाको उपमेयर 93 गाउँपालिकाको उपाध्यक्ष र 1007 ओडाको ओडाध्यक्ष पद जितेको छ। नेकपा एकीकृत समाजवादीले 7 नगरपालिकाको मेयर 8 गाउँपालिकाको अध्यक्ष गरी 15 पालिकाको प्रमुख पद जितेको छ। यस्तै एकीकृत समाजवादीले 8 नगरपालिकाको उपमेयर र 13 गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ। जनता समाजवादी पार्टी जसपाले 4 नगरपालिकाको मेयर 17 गाउँपालिकाको अध्यक्ष 7 नगरपालिकाको उपमेयर र 15 गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ। बाँकी पालिकामा राप्रपा जनमोर्चा निमकिपा जनमत लगायतका साना दल र स्वतन्त्र उम्मेद्वार विजयी भएका छन्।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेद्वार बालेन शाहको अग्रता कायमै छ। पछिल्लो मत परिणाम अनुसार शाहले 29,679 मत ल्याउनु भएको छ। यो एमालेका उम्मेद्वार केशव स्थापित भन्दा 13,529 मतले धेरै हो। स्थापितले अहिलेसम्म 16,150 मत प्राप्त गर्नुभएको छ। काँग्रेसकी सिर्जना सिंहले 15,262 मत ल्याउनु भएको छ। उपमेयरमा भने एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ। उहाँले अहिलेसम्म 29,707 मत पाउनु भएको छ। एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले 9,621 मत पाउनु भएको छ। यस्तै ललितपुर र विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै छ। ललितपुरमा 45,902 मत गणना हुँदा कांग्रेसका चिरीबाबु महर्जनले अहिलेसम्म 23,520 मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी एमालेका हरिकृष्ण बेन्जनकारले 13,551 मत पाउनु भएको छ। विराटनगरमा कांग्रेसकै नागेश कोइरालाले 27,264 मत प्राप्त गर्नुभएको छ। एमालेका सागर कुमार थापाले 20,079 मत ल्याउनु भएको छ। विराटनगरमा 7,000 मत गणना हुन बाँकी रहँदा गठबन्धनबाट मेयरका उम्मेद्वार काँग्रेसका नागेश कोइराला र एमालेबाट उपमेयरकी उम्मेद्वार शिल्पा निरौला कार्की जीत नजिक पुग्नु भएको छ। चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहाल एमालेका उम्मेद्वार विजय सुवेदी भन्दा 3,205 मतले अगाडि हुनुहुन्छ। पछिल्लो मत परिणाम अनुसार दाहालले 22,598 र सुवेदीले 19,393 मत प्राप्त गर्नुभएको छ। उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी 24,854 मतसहित अगाडि हुनुहुन्छ। पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ। उहाँले अहिलेसम्म 29,806 मत प्राप्त गर्नुभएको छ। एमालेका उम्मेद्वार कृष्ण बहादुर थापाले 26,365 मत ल्याउनु भएको छ। उपमेयरमा काँग्रेसकी कोपिला राणा भाटले अग्रता बनाउनु भएको छ। उहाँले 30,260 मत ल्याउँदा एमालेकी मन्जुदेवी गुरूङले 30,176 मत पाउनु भएको छ। यसै गरी वीरगंज महानगरपालिकामा जनता समाजवादी पार्टीका उम्मेद्वार राजेशमान सिंहले 24,316 मत पाउँदा एमालेका उम्मेद्वार विजय कुमार सर्वागीले 11,479 मत पाउनु भएको छ।
यस्तै 11 उपमहानगरपालिका मध्ये 7 उपमहानगरपालिकाको मतगणना चलिरहेको छ। दाङको घोराई उपमहानगरपालिका, 12 जितपुर सिमरा र बाँकेको नेपालगंज उपमहानगरपालिका तथा 12 कलैया उपमहानगरपालिकाको अन्तिम मत परिणाम आइसकेको छ। घोराईको मेयरमा एमालेका नरूलाल चौधरी र उपमेयरमा एमालेकै हुमा डीसी विजय हुनुभएको छ। 12 जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका राजन पौडेल निर्वाचित हुनुभएको छ। उपमेयरमा एमालेका भोला अधिकारी निर्वाचित हुनुभएको छ। यस्तै बाँकेको नेपालगंज उपमहानगरपालिकामा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राई विजय हुनुभएको छ। 12 कलै उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विनोद शाह विजय हुनुभएको छ भने उपमेयरमा पनि एमालेकै रोशन परवीन विजय हुनुभएको छ। हेटौँडा उपमहानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीकी मीना लामाको जीत सुनिश्चित भएको छ। उहाँ 21,802 मतसहित अग्रस्थानमा हुनुहुन्छ। उहाँलाई पछ्याएका एमालेका अनन्त प्रसाद पौडेलको 19,701 मत रहेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब हेटौँडामा अब वडा नम्बर 4 झण्डै 400 मत गर्न बाँकी रहेको छ। यस्तै उपमेयरमा नेपाली काँग्रेसका राजेश बानियाको जीत पनि सुनिश्चित भएको छ। उहाँले अहिलेसम्म 26,446 मत ल्याउनु भएको छ भने उहाँलाई पछ्याइरहेकी एमालेकी सुमित्रा काफ्लेले 19,102 मत ल्याउनु भएको छ। सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार हर्क साङपाङ राईले 12,534 मत ल्याएर अग्रता लिइरहनु भएको छ। काँग्रेसका किशोर राईले 11,081 मत ल्याएर उहाँलाई पछ्याइरहनु भएको छ। एमाले रहेका मन्जु भण्डारीले 9010 मत ल्याउनु भएको छ। सुनसरीको इटहरीमा पनि नेपाली काँग्रेसकै हेमकर्ण पौडेल अगाडि हुनुहुन्छ। कैलालीको धनगढ़ी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार गोपाल हमालको अग्रता कायमै छ। हमालले 19064 र नेपाली काँग्रेसका नृपबहादुर ओडले 11060 मत ल्याउनु भएको छ। एमालेका रणबहादुर चन्दले 206 मत ल्याउनु भएको छ। बुटौल उपमहानगरपालिकामा नेपाली काँग्रेसका खेलराज पाण्डे अगाडि हुनुहुन्छ। उहाँले 25118 मत ल्याउनु भएको छ भने एमालेका बाबुराम भट्टराईले 18431 मत ल्याउनु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिकामा अहिले एमालेका टीकाराम खड्काले अग्रता बनाइरहनु भएको छ। उहाँले 9985 मत ल्याउनु भएको छ भने काँग्रेसका गिहेन्द्र गिरीले 9741 मत ल्याएर उहाँलाई पछ्याइरहनु भएको छ। जनकपुर उपमहानगरपालिकामा स्वतन्त्र उम्मेद्वार मनोज शाह अघि हुनुहुन्छ।
मतगणनाको अन्तिम परिणाम घोषणा भएका पालिकामा नयाँ जनप्रतिनिधिहरूले शपथ लिएर काम शुरू गरेका छन्। निर्वाचित जनप्रतिनिधि मध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको मेयर र जिल्ला समन्वय समितिको प्रमुखले आफ्नो कार्यभार सम्हाल्नु अगाडि निर्वाचित भएको 7 दिनभित्र स्थानीय सरकार सञ्चालन ऐन 2074 तोकेको ढाँचामा सम्बन्धित जिल्ला न्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। यस्तै गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपप्रमुख, वडाध्यक्ष, गाउँ तथा नगरसभाका सदस्य र जिल्ला समन्वय समितिका उपप्रमुख तथा सदस्यले अध्यक्ष वा प्रमुखले शपथ लिएको 7 दिनभित्र तोकिएको ढाँचामा पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। यस्तै गाउँ तथा नगर कार्यपालिकाको चुनाव कार्यक्रम पनि शुरू भएका छन्। नेपालको संविधानको धारा 214 को स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ र नगर कार्यपालिकामा निहित रहेको छ। संवैधानिक व्यवस्था अनुसार गाउँपालिकाको अन्तिम परिणाम प्राप्त भएको 15 दिनभित्र गाउँसभाका सदस्यले आफू मध्येबाट 4 महिला सदस्य र 2 दलित वा अल्पसंख्यक समुदायबाट सदस्य चयन गर्नुपर्छ। नगरसभामा 5 महिला सदस्य र 3 दलित वा अल्पसंख्यक समुदायबाट सदस्य चयन गर्नुपर्छ। यस्तै 2074 सालको पालिका चुनावबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल आजदेखि सकिएकाले पालिका चुनाव 2079 अन्तिम नतिजा सार्वजनिक भएका मध्ये धेरैजसो पालिकाका जनप्रतिनिधिहरूले आजदेखि कार्यभार सम्हालेका छन्। मतगणना ढिलो भएका महानगरसहित केही पालिका अहिले जनप्रतिनिधि विहीन छन्। चुनाव भए पनि मतगणना भइरहेका पालिकामा नयाँ जनप्रतिनिधि आउन अझै केही दिन लाग्ने देखिन्छ। 2074 सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल सकिएको र नयाँले शपथ नगरेको अवस्थामा पालिकामा कस्तो असर पर्छ भनेर साथी मदन पौड्यालले स्थानीय शासन विज्ञ श्यामकृष्ण भुर्तेललाई सोध्नु भएको छ।
अब यसमा चाहिँ केही समयसम्म रेगुलर अफिसले गर्ने काम चाहिँ उनले सम्पन्न गर्छ। निर्वाचित जनप्रतिनिधिमै नै गर्नुपर्ने जुन चाहिँ कानुनी बन्दोबस्तका कुराहरू छन् त्यहाँनिर, इनकेस तपाईँको त्यसमा अख्तियारी दिएको छ भने त्यसबाट हुन सक्छ, नत्र केही समय ढिला हुन्छ।
निर्वाचन आयोगले पनि प्रशासनिक काममा चाहिँ खासै बाधा नपर्ला भनिरहेको अवस्थामा हो। अब यो कानूनी बन्दोबस्त अनुसार अब आउने जनप्रतिनिधिहरूको जिम्मेवारी अन्तर्गत चाहिँ कस्ता कुराहरू चाहिँ अब अगाडि लैजाने हो त तत्काल?
अब जनप्रतिनिधिहरूले तपाईँको उनीहरूले डेली रूपमा गर्नुपर्ने जस्ता सिफारिसका कामहरू हुन्छन् नि, निश्चित पदाधिकारीले मात्रै सही गर्नुपर्ने कुराहरू चाहिँ यस्ता खालका कुराहरूमा चाहिँ सम्भवत ढिकै अलिकति समय लाग्छ होला नयाँ आउने हकमा। अरूमा त अब सरासरी योजना तर्जुमाका प्रक्रियाहरू यस्ता कुराहरू त अगाडि बढाउनु भयो त, बजेटको तयारी स्यारी यी कुराहरू त अगाडि बढ्न मिल्यो, त्यो त संस्थागत हिसाबमै अगाडि बढ्ने कुरा हुन् नि त।
जान्नै पर्ने कुरा, जसले नयाँ रूपमा चाहिँ अब काम थाल्दै हुनुहुन्छ उहाँहरूले ठ्याक्कै छुटाउन नहुने जान्नै पर्ने कुराहरू चाहिँ के हुन सक्छन् त अबका दिनमा?
अहिलेको एउटा कुरा मुख्य जान्नुपर्ने के देखियो भने नागरिकको सचेतना र उसले चाहिँ आफ्नो च्वाइस गर्ने कुरो चाहिँ बडो परिष्कृत भएछ है पहिलेको तुलनामा। तपाईँ स्वतन्त्र उम्मेद्वारहरूलाई दिएको केसले हेर्नुहोस्, अथवा बालनको जस्तो चाहिँ मुभमेन्ट हेर्नुहोस्, अथवा चाहिँ पार्टीहरूलाई मिक्स गरेर दिएका तरिकाका उहरू हेर्नुहोस् भन्दाखेरि आम नागरिकले हिजोको पुरातन पार्टीकै हिसाबको मात्रै भन्ने कुरा अब मान्दो रहेनछ। बडो मच्योर हिसाबको चाहिँ एकदम परिष्कृत मतदान भएको छ, पार्टीगत हिसाबले मात्रै भएको छैन, क्रस भोटिङ गरेका छन् मान्छेले, उम्मेदवार हेरेका छन्, भोटरहरूले चरित्र हेरेका छन्, जनप्रतिनिधिहरूले अब हेर्नु पर्यो चाहिँ पहिला के गर्दाखेरि चाहिँ भएकाहरूले गर्न सकेका रहेनछन् अथवा गरेकोमा कस्ता कस्ता कुराहरू चाहिँ तलमाथि परेछन् र नागरिकहरूले के खोजेको रहेछन् भन्दा त्यसलाई बुझ्नु पऱ्यो। किनभने उनीहरूले लैजाँदाखेरि भ्रष्टाचारको मुद्दा लगे होला, विकासका मुद्दा लगे होला, सामाजिक मुद्दाहरू लगे होला, आर्थिक चाहिँ उन्नतिका मुद्दाहरू लगे होला, कतिपय कुराहरूमा यसलाई अब चाहिँ आम नागरिकले रेकर्डमै राख्छ र त्यसरी एकाउन्टेबिलिटी खोज्छ। त्यसकारण चाहिँ निरन्तर अब आफ्नो तरिकाले व्यक्तिगत तरिकाले गर्ने जुन परम्परा छ त्यो चाहिँ छोड्नुपर्छ। संस्थागत हिसाबले सहभागितात्मक हिसाबले पारदर्शी हिसाबले काम गर्नुपर्ने रहेछ नत्र गाह्रो हुने रहेछ है भन्ने ठुलो सिकाइ चाहिँ यो चुनावले दिएको छ। त्यो चाहिँ ध्यान पुर्याउनु पर्छ नयाँ प्रतिनिधिहरूले।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
राखेको
रकम दोब्बर हुन्छ अनि एक दुई भएन त
अनि बिचमा पैसा चाहियो भने के गर्ने थाहा छ त?
किन थाहा नहुनु, आफूलाई चाहिएको बेलामा निक्षेपको 90% सम्म कर्जा लिन पाइन्छ, साथै निशुल्क क्रेडिट कार्ड पनि लिन सकिन्छ।
ओहो, यो त सबैलाई सुनाउनु पर्ने कुरा पो हो त। म पनि विदेशमा कम ब्याज दरमा निक्षेप राख्ने छोरीलाई आजै सानीमा डबल धमाकामा पैसा राखी यो मौका नगुमाउनु भनिहाल्छु ल।
अनि दाइ, छर छिमेकीहरू चाहिँ यो मौकाबाट छुट्लान् नि?
त्यो त म भनिहाल्छु नि।
आजै खोलौ कम निष्क्रिय कर्जा भएको सानीमा बैंकमा डबल धमाका मुद्दती खाता। मुद्दतीमा 100% प्रतिफलका साथै बचत खातामा पनि 8.03% सम्मको उच्च ब्याज दर। थप जानकारीका लागि नजिकैको शाखा वा 98-0119-0119 सम्पर्क गर्नुहोला।
सानीमा बैंक, सबल अनि विश्वसनीय।
ए बुढा, शिक्षक सेवा आयोगको प्रथम पत्रको परीक्षा त पास गरियो, विषयगत परीक्षाको तयारी कसरी गर्ने होला?
किन चिन्ता गर्छौ? आयोगको प्रथम पत्रमा सर्वाधिक विद्यार्थीहरू पढाइ उत्कृष्ट नतिजा ल्याउन सफल ओटिसबाट तयारी गर न।
ए हो र, कसरी नि?
नेपालकै उत्कृष्ट प्रशिक्षकहरू मार्फत जुनसुकै समयमा पनि घरबाटै पढ्न सकिने र नियमित पृष्ठपोषण कक्षाहरू सहित ओटिस एप मार्फत शिक्षक सेवा आयोग, शिक्षक लाइसेन्स, लोक सेवा आयोग साथै बैंकिङ र अन्य विधाका तयारी कक्षाहरू उपलब्ध भइरहेका छन्। त्यहीँबाट पढ्ने नि, समय पनि बच्ने, पैसाको पनि बचत।
लौ लौ, म त आजैदेखि तयारी गर्न लागे।
थप जानकारीका लागि OTTISH OTIS Learn Anywhere Anytime
मोबाइल 97-48-30-90-28 97-48-30-90-29 र 97-48-30-90-30।
होइन हो भाइ, सधैँ गाउँमा लखर लखर गुलिया दिन्छु, यसरी नै चल्छ त तेरो जीवन?
के गर्नु त काका, अब काम पाउनै मुस्किल छ, त्यसैले म त विदेशतिर जाऊँ कि भनेर सोचिरहेको छु।
के भन्छ यो फेरि? कामका लागि त पहिला सिप सिक्नका लागि काठमाडौँको आइटिभीमा जाने, त्यहाँ सुलभ तथा गुणस्तरीय सिटिभिटीका चाइनिज, जापानिज, इन्डियन कन्टिनेन्टल कोर्स, कफी ट्रेनिङ, 15 दिनमै बेकरी ट्रेनिङ लगायत वेटर वेटर्सको ट्रेनिङ पनि दिइन्छ।
ए अँ,
अनि यहाँ सुनबती, त्यहाँ त ट्रेनिङ सकेपछि हुन्छ नि काममा पनि लगाइदिन्छ। माथला गरे त्यो रामीको छोरा थिएन हरिकै हरि, हो त्यो पनि त्यहीँ सिकेर त अहिले पाउरोटी फ्याक्ट्री खोलेर चलाइरहेछ। अब त विदेश जाने नै हो भने भतिज त्यहीँ सिप सिकेर जा।
त्यसका लागि सम्पर्क चाहिँ कहाँ गर्ने हो काका?
ल टिप्न त त्यो पनि
ल भन्नुहोस् त,
इन्स्टिच्युट अफ टेक्निकल एन्ड भोकेसनल एजुकेसन आइटिभी जावला खेल चिडियाखानाको पछाडि छ के, फोन नम्बर पनि टिप्त
ल भन्नुहोस् त,
01-59-00-443 टिपी छैन, मोबाइल नम्बर पनि टिप 98-0-11-12-52।
ए ल अहिले फोन गरिहाल्छु।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले 667 पालिकाको अन्तिम नतिजा सार्वजनिक, काँग्रेसले तोड्यो एमालेको रेकर्ड, माओवादी सुधारियो, 6 महानगरमध्ये 1 स्वतन्त्र र 5 सत्ता गठबन्धनको उम्मेद्वारको अग्रता लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर, अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला सबै पक्षले जवाफदेही भएर काम गरे देशको आर्थिक विकास तीव्र गतिमा हुने बताउनु भएको छ। संसदमा चलिरहेको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएका योजना समयमा नै कार्यान्वयन गरेर जवाफदेही भए आर्थिक वृद्धि तीव्र गतिमा अगाडि बढ़ने सम्भावना रहेको बताउनु भएको हो। मन्त्री शर्माले पछिल्लो समय देशको अर्थतन्त्रमा विविध समस्या देखिए पनि व्यवसाय, पेसा, उद्योग धन्दा खोल्ने व्यवसायहरूको सक्रियता बढ़ेको बताउनुभयो। उहाँले नयाँ उद्योगमा लगानी गर्ने चाहना बढ्दा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा 26,000 भन्दा बढ़ी नयाँ कम्पनी दर्ता भएको जानकारी जानकारी दिनुभयो। अर्थमन्त्री शर्माले आन्तरिक सँगै बाह्य मुख्य तीन कारणले देशको आर्थिक स्थितिमा समस्या आएको बताउनु भएको छ। उहाँले कोविड 19 प्रभाव, बेमौसमी वर्षा तथा रूस र युक्रेन बीचको बढ़दो द्वन्द्वको प्रभाव नेपालमा समेत पर्दा अर्थतन्त्रमा समस्या आएको बताउनुभयो। मन्त्री शर्माले विभिन्न समस्याका बावजूद पनि चालू आर्थिक वर्षमा 5.84% आर्थिक वृद्धिदर हासिल भएमा खुशी मान्नुपर्ने तर्क गर्नुभयो। 7% आर्थिक वृद्धिदरको लक्ष्य राखिए पनि विविध समस्याले गर्दा लक्ष्य भेट्ने स्थिति नरहेको भन्दै मन्त्री शर्माले सबै मिलेर आर्थिक सुधारमा उत्पादनमा केन्द्रित हुँदा आकर्षक आर्थिक वृद्धिदर हुनेमा कुनै दुविधा नरहेको जिकिर गर्नुभयो। उहाँले आगामी बजेट मार्फत सरकारले उत्पादन वृद्धि गर्ने नीति बनाएर आयात प्रतिस्थापन गर्ने उद्देश्य रहेको बताउनुभयो। मन्त्री शर्माले अब सरकारले पूँजीगत खर्च बढ़ाउनका लागि विकास निर्माणको टेण्डर पैसामा नभएर समयमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्ने बताउनुभयो। मन्त्री शर्माले अहिले चालू खर्चलाई धान्ने स्रोत पनि संकलन भएको राजस्वबाट मुस्किलले धान्ने गरेको बताउनुभयो।
नागरिक सुरक्षा, प्रजातन्त्र र मानवाधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विदेश संयोजक उर्जरा जिया नेपाल आउनु भएको छ। जिया 3 दिने भ्रमणका लागि भारतको नयाँ दिल्ली हुँदै नेपाल आउनु भएको हो। उपमन्त्री जियाको नेपाल आगमन अमेरिकी अधिकारीहरूको एक दशकपछिको उच्च स्तरीय भ्रमण रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल अमेरिका कूटनीतिक सम्बन्धको 75 वर्षगाँठ मनाइरहेको सन्दर्भमा जियाको नेपाल भ्रमण भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो। उपमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्री बालकृष्ण खान, परराष्ट्र मन्त्री नारायण खड्का सहित अन्य उच्च अधिकारीहरूलाई भेट्ने कार्यक्रम रहेको छ।
सभामुख अग्निप्रसाद सापकोटाले सामाजिक सञ्जालमा भाइरल यौन हिंसाको घटनाको सम्बन्धमा छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिनुभएको छ। सभामुख सापकोटाले 8 वर्ष अगाडि भएको सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको भनी सार्वजनिक गरेको घटनाको छानबिन गर्न सरकारलाई निर्देशन दिनुभएको हो। एक युवतीले केही दिन अघि सामाजिक सञ्जाल मार्फत आफूलाई 8 वर्ष अघि सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन्। सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीलाई न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि विरोध प्रदर्शन पनि भएको छ। अकुपाई बालुवाटारको नाममा अभियान चलाएर युवाले स्वत स्फूर्त रूपमा बालुवाटार अगाडि धरना दिएका हुन्।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सनराइज बैंकको सबै बचत कर्ताहरूले स्वास्थ्य योजना अन्तर्गत ₹1,00,000 स्वास्थ्य बीमा र ₹5,00,000 दुर्घटना बीमा प्राप्त गर्न सक्नुहुनेछ। साथै भारत, सिंगापुर र थाइल्यान्डका विभिन्न अस्पतालमा गरिएका उपचार खर्चमा समेत स्वास्थ्य बीमा लिन सकिनेछ। सनराइज बैंक, हामी सँगसँगै।
थोरै बचत, धेरै कायदा, बीमाका सन् फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
जहाँ जता रहे पनि
जति दौडथोप गरे पनि
नभुलौँ है आराम चाहिन्छ।
त्यसका लागि क्लासिक म्याट्रिस छ।
हो, बिहानदेखि साँझसम्मको काम र थकानबाट हामीलाई विश्राम पनि चाहिन्छ। आरामदायी निन्द्रा र ताजा बिहानीका लागि क्लासिक म्याट्रिस, क्लासिक इन्डस्ट्रिज प्राली।
हाइजेनिक टेस्टी एन्ड फ्रेस, त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसलाहरू। करेन्ट मसला, स्वादको झट्का।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। पहिलो पटक शुक्रबार खुलेको शेयर बजार 15 अङ्क भन्दा धेरैले घटेको छ। आज शेयर बजार परिसूचक नेप्से 15.82 अङ्कले घटेर 2235.9 बिन्दुमा झरेको छ। आज कारोबार रकम पनि घटेको छ। 223 कम्पनीका 25,24,000 कित्ता शेयर 93 करोड़ रूपियाँमा कारोबार भएको छ।
पछिल्लो 24 घण्टामा थप 11 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी 2874 जनाको नमूना परीक्षण गर्दा थप 11 जनामा संक्रमण पुष्टि भएको हो। 12 जना निको भएसँग कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या 149 झरेको छ। पछिल्लो 24 घण्टामा कोरोना संक्रमणको कारण कसैको पनि ज्यान गएन। थप 20,034 जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्।
मेरो पनि भन्नु छ,
8 वर्ष अघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएको बताएकी एक युवतीका लागि न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि विरोध प्रदर्शन गरिएको खबरमा इन्दु अम्सुको प्रतिक्रिया छ। दबाव, धम्की, बन्दक लगायतका कारण यो घटना ढिला मात्रै बाहिर आएको हुन सक्छ। एक वर्ष त के पीड़ितले न्याय माग्दा 60 वर्षपछि पनि पाउनुपर्छ। विस्तृत अध्ययन गरी सत्यको जित गराइयोस्। यही विषयमा बाबुराम विश्वकर्मा लेख्नुहुन्छ, यस्ता घटना ढिला गरी सार्वजनिक हुनुमा वा कतिपय सार्वजनिक नै नहुनुमा महिलाहरू एक्लै जिउन सक्छु भन्ने आत नहुनु हो। अन्यायमा परेकाले न्याय पाउनै पर्छ। पालिका चुनाव 2079 को मत परिणामका बारेमा उज्यालोको फेसबुक पेजमा नारायण जीसी लेख्नुहुन्छ, हामी सबैले मानेका ठूला राजनीतिक दलप्रति नागरिकको विश्वास घट्न थालेको छ भन्ने प्रष्ट देखिन्छ। बेलैमा सबैले आत्मालोचना गर्न आवश्यक छ। यसै विषयमा विवश योजन लेख्नुहुन्छ, अब नागरिकले स्पष्ट कार्ययोजना भएका र बोल्ने मात्रै होइन गरेर देखाउने व्यक्ति मन पराउँछन् भन्ने देखिएको छ। आफूले पाउने सेवा सुविधाबाट एकजनालाई एमबीबीएसको पढ़ाई खर्च बेहोर्ने सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष असीम राईको घोषणामा इन्द्रजीत मुखिया लेख्नुहुन्छ, यो घोषणाले मन छोयो, पढ़ने विद्यार्थी विपन्न वर्गका परे भने अझ राम्रो हुनेछ र पढ़ेर प्रगति गरेका विद्यार्थीले नेपालकै लागि आफ्नो कार्यक्षमताको सदुपयोग गर्न पनि पाउन जरूरी छ। यही विषयमा प्रकाश रिजाल भन्नुहुन्छ, यतिका रकम एकजनालाई मात्रै लगानी गर्नुभन्दा पनि यही रकमले 10 जनालाई रोजगारी दिन सके अझ राम्रो हुने थियो कि। अनि प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पीत बहादुर महतारा छेत्रीले 5 वर्षे कार्यकालभर सरकारी तलब भत्ता नलिने घोषणा गर्नुभएको खबरमा नारायण पराजुली आग्रह गर्दै लेख्नुहुन्छ, काम गरेपछि तलब लिनु नै राम्रो, तलब भत्तामा पाएको रकमलाई आफ्नो गाउँमा शिक्षा, रोजगारी र स्वास्थ्यका क्षेत्रमा लगानी गरे राम्रो हुने थियो। विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी सुजता सुनवार। नेपाल दर्पणमा अब विदेशको खबर। पाकिस्तान सरकारले 35 भन्दा धेरै प्रकारका विलासिताका सामानहरूको आयातमा रोक लगाएको छ। आर्थिक संकटको निकासका लागि अति आवश्यक बाहेकका विलासिताका सामानहरूको आयातमा आजदेखि रोक लगाएको पाकिस्तान सरकारले जनाएको छ। पाकिस्तान सरकारले पाकिस्तानको आर्थिक संकटको समाधान सम्बन्धी अरू पनि थुप्रै कार्यक्रमहरू ल्याएको छ। विभिन्न कारणले आर्थिक संकट पर्न सक्ने संकेतहरू देखिएको भन्दै पाकिस्तान सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएको हो। पाकिस्तानको सूचना तथा प्रसारण मन्त्री मारिम औरान्जेवले पाकिस्तानको आर्थिक अवस्थामा पनि संकट आइपर्ने संकेतहरू देखिन थालेको भन्दै यसका लागि देशवासीहरूले त्यसमा सहयोग गर्नुपर्ने बताउनुभयो।
अब केही खेल खबर। युगाण्डासँगको टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ। टीयू क्रिकेट मैदानमा आज भएको चौथो खेलमा युगाण्डालाई 15 रनले हराउँदै नेपालले पहिलो जित निकालेको हो। नेपालले दिएको 98 रनको लक्ष्य पछ्याएको युगाण्डाले निर्धारित 18 ओभरमा 8 विकेट गुमाएर 82 रन मात्रै बनाउन सक्यो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 17 ओभर 5 बलमा अल आउट हुँदै 97 रन बनाएको थियो। मैदान ओसिलो भएको कारण खेल 18 ओभरमा घटाइएको थियो। यस जितसँगै नेपालले सिरिज क्लिन स्विप हुनबाट जोगाएको छ। नेपालले युगाण्डासँग भोलि अन्तिम टी20 खेल्दैछ। यस्तै खेलकै अर्को प्रसंगमा खेलाड़ी र प्रशिक्षकको विवादकै बीच आउँदो एसियन कपको तेस्रो चरणको लागि नेपाली फुटबल टीमको घोषणा भएको छ। घोषणा गरिएको 23 जनाको टीममा कप्तान किरण चेम्जोङसँगै क्याम्प छोडेका 10 खेलाड़ीलाई समावेश गरिएको छैन। छनौटमा नेपाल समूह एमा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इण्डोनेसिया र जोर्डन रहेका छन्। छनौट खेलहरू जून 8 देखि 14 हुनेछन्।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थानसँगको खेलमा चेन्नई सुपर किङ्सले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा चेन्नईले 8 ओभर 3 बलको खेल सकिँदा 3 विकेटको क्षतिमा 88 रन बनाएको छ। राजस्थानले आजको खेल जितेमा अङ्क तालिकामा दोस्रो स्थानमा पुग्नेछ। चेन्नई भने आजको खेलसँगै प्रतियोगिताबाट विदा हुनेछ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिने लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
667 वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक। कांग्रेस 298, एमाले 183 र माओवादी केन्द्र 114 वटा पालिकाको प्रमुख पदमा विजयी। कांग्रेसले तोड्यो एमालेको रेकर्ड, माओवादी सुधारियो।
6 वटा महानगर मध्ये एउटामा स्वतन्त्र र 5 वटामा सत्ता गठबन्धनको उम्मेद्वारको अग्रता। काठमाडौँमा स्थापित भन्दा बालेन 13,500 मतले अघि कलै उपमहानगरको मेयर र उपमेयरमा एमालेको जित। हेटौँडाको मेयरमा एकीकृत समाजवादीकी लामाको जित निश्चित।
देशमा आर्थिक संकट देखिनुको कारण कोविड, बेमौसमी वर्षा र रूस युक्रेन युद्ध रहेको अर्थमन्त्री शर्माको भनाई। सबै पक्ष जवाफदेही भएमा देशको आर्थिक विकास तीव्र गतिमा हुने दावी।
पाकिस्तानमा पनि आर्थिक संकटको प्रभाव शुरू। 35 भन्दा धेरै प्रकारका विलासिताका सामान आयातमा रोक।
र युगाण्डासँगको T20 अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो जित। कप्तान सहित सिनियर खेलाडीलाई बाहिर राखेर एसियन कपको तेस्रो छनौटका लागि फुटबल टोलीको घोषणा।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी जानुका दुवाडी र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। कोरोना विरुद्धको खोप लगाउन छुट्नु भएको छ भने आफ्नो ओडामा सम्पर्क गर्नुहोला। नमस्कार।